सूरत हूद, सूरत हूद जो है ये मक्की सूरत है, इसमें 10 रुकू और 123 आयात हैं। ये सूरत जो है ये सूरत यूनस के कहते हैं कि साथ ही नाजिल हुई होगी। इसका अंदाज, इसका मौजू भी वही है जो कि सूरत यूनस का है, मगर तंबीह का अंदाज इसमें ज्यादा सख्त है। और आप सूरत यूनस को देखें तो सूरत यूनस जो है इसका आगाज किससे हुआ था? अल्लाह रब्बुल इज्जत सूरत यूनस के शुरू में कहते हैं अलिफ लाम रा, और सूरत हूद जो है इसके आगाज में भी कहते हैं अलिफ लाम रा। बाज़ वो कहते हैं यही दोनों का नाम एक ही है, दोनों का नाम अलिफ लाम रा है। फिर इस सूरत जो है इस हिस्से में आप देखिए कि इसका अंदाज इतना सख्त है कि हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने रसूल अल्लाह से पूछा कि मैं देखता हूं कि आप बूढ़े होते जा रहे हैं, इसकी क्या वजह है? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया शैयबतनी हूद व इख्वातुहा, कि मुझको सूरत हूद और इसकी हम नफ सूरतों ने बूढ़ा कर दिया। तो आप जरा अंदाजा करें कि क्या जमाना होगा और कितनी सख्तियां होंगी, किस तरह कुफारे मक्का जो है तमाम हथियारों के साथ दावत हक को कुचल रहे होंगे। और फिर अल्लाह ताला की पे दर पे तंबीहात आपको भुलाए दे रही होंगी कि कहीं अल्लाह की दीवी मोहलत अमल खत्म ना हो जाए और वो घड़ी ना हो जाए, वो घड़ी ना आ जाए जो किसी कौम पर जब आती है तो फिर क्या होता है कि अजाब आता है और उसको जो है वो सफाई हस्ती से मिटा दिया जाता है। तो इस सूरत को आप पढ़ेंगी तो वाकई आपको अंदाजा होगा कि गाफिल आबादी है और सैलाब का बंद है जो कि टूटने वाला है, और किसी वक्त भी सोती हुई आबादी जो है वो डूब सकती है। तो इसका जो मौजू है ये दावत भी है तौहीद आखरत रिसालत की, और फहमाइश समझाया भी गया है, और तंबीह बड़ी मुफस्सल और पुरजोर है। 7 अंबिया और इनकी कौमों के वाकयात हैं, हजरत नूह अलैहिस्सलाम से लेकर हजरत मूसा अलैहिस्सलाम तक, मगर हजरत हूद अलैहिस्सलाम के वाक्यों को इस सूरत में खास अहमियत हासिल है। और इस सूरत को आप पढ़ेंगी तो आपको इस बात का भी अंदाजा होगा कि जब अल्लाह के अजाब का कोड़ा बरसता है तो ना पैगंबर का बेटा बचता है ना पैगंबर की बीवी बचती है। क्यों? ईमान और कुफर का दो टोक फैसला जब होता है तो दीन की फितरत यह चाहती है कि खुद मोमिन भी जो फितरी रिश्ते हैं ना उसको भूल जाए और अल्लाह की शमशीरे अदल बेलाग होकर रिश्ता हक के सिवा हर रिश्ते को काट कर फेंक देती है। बिस्मिल्लाहिर्रहमानिर्रहीम अलिफ लाम रा किताबुन उहकिमत आयातुहु सुम्मा फुस्सिलत मिन लदुन हकीमिन खबीर। अलिफ लाम रा से आगाज है, हरूफ मुकत्तात हैं, इसके मानी अल्लाह ही बेहतर जानता है। फिर फरमाया किताबुन, किताब से मुराद क्या है? वैसे तो किताब से अरबी जबान में ये लफ्ज जो है ये किताब के मानी में भी है, और इसके अलावा इससे मुराद क्या है कि हुक्म अहकामात अल्लाह ताला के फरमान, तो यहाँ पे भी क्या है किताबुन के फरमान है। क्या कुरान मजीद ऐसा फरमान है उहकिमत आयातुहु कि इसकी आयतें पुख्ता हैं। कैसी पुख्ता है? खूब मजबूत है, गांठी हुई है। सुम्मा फुस्सिलत, फिर तफसीली है, इसमें कोई कमी बेशी नहीं है। तो आप देखिए कि फरमान जो है अल्लाह ताला का किताबुन, उसकी तफसील में दो बातें कही अल्लाह ताला ने, उसके दो औसाफ बताए हैं। पहला क्या है? ओ कीमत आया तो हूं कि इसकी आयतें जो है खूब जची तुली हैं। ये कोई शायरी नहीं है, ये कोई शायरी नहीं है, बल्कि क्या है कि एक एक आयत, एक एक लफ्ज जो है बड़ा वाजे जचा तुला है, मजबूत है, ठीक है। सुम्मा फुसिलत, दूसरी सिर्फ क्या बताई कि खोल खोल कर वाजे तरीके से बताया है, बयान उलझा नहीं है, मुबहम नहीं है, हर बात को अलग अलग साफ साफ समझाया गया है। लोग ये नहीं माना कर सकते, समझ ही नहीं आई तो अमल कैसे करें। तीसरी बात कही कुरान के बारे में मिन लदुन हकीमिन खबीर, ये एक दाना और बाखबर हस्ती की तरफ से है। तो आप देख लीजिए कि اللہ رب العزت کا یہ اعلان کرنا کہ قرآن مجید جو ہے جو بھیجا گیا ہے یہ جو اس کے احکامات ہیں یہ ایسے ہی نہیں ہیں بلکہ کیا ہے ایک ایسی ہستی کی طرف سے ہے جو کہ حکیم ہے, حکمت والی ہے اور خبیر خوب خبردار ہے. تو آپ دیکھ لیجئے کہ یہاں پر اللہ تعالیٰ نے اپنی صفت حکیم اور خبیر کا ذکر کیا ہے. اس کے ہر فعل میں اتنی حکمتیں ہیں کہ انسان اس کا احاطہ نہیں کر سکتا. کائنات کے ذرے ذرے سے وہ باخبر ہے نا. انسان کتنا ہی عقل مند کیوں نہ ہو, کتنا ہی تجربہ کار اور ہوشیار کیوں نہ ہو, لیکن ہماری عقل پھر بھی محدود ہے نا. ہمیں اپنا پتا ہوتا ہے, ہمیں کوئی بزنس مین ہے تو اس کو جس جو بزنس کر رہا ہے بس اسی کا پتا ہے, دوسرے کے بزنس کی اس کو کچھ خبر نہیں کہ جس اس میں کون سی چیزیں فائدہ دیتی ہیں نا. اور تو یہاں پر کیا بات بتائی جا رہی ہے کہ اللہ تعالیٰ کی ذات ایسی ذات ہے جو خوب حکیم ہے, ہر چیز کی خبر ہے, جو گزر گئی جو آنے والی ہے, ہر ایک کے ہر عمل کی اللہ تعالیٰ کو خبر ہے. اور یہ آپ دیکھیے کہ سورت ہود کے آغاز میں اللہ تعالیٰ نے دو باتیں خاص طور پر رکھی ہیں, ایک قرآن مجید کا خوبصورت تعارف اور دوسرا اپنا تعارف کہ حکیم خبیر ہے. پھر کیا فرمایا آگے, اللہ تعبدوا الا اللہ, کہ تم بندگی نہ کرو مگر صرف اللہ کی. سورت یونس کا اختتام اسی پر تو ہوا, ایک اللہ کی بندگی, اور یہاں پہ بھی یہی دعوت کہ تم بندگی نہ کرو مگر صرف اللہ کی, الا اللہ مگر صرف اللہ کی. دوسری بات کیا, اننی لکم منہ نذیر و بشیر, میں اس کی طرف سے تم کو خبردار کرنے والا بھی ہوں اور بشارت دینے والا بھی ہوں. تو آپ دیکھ لیجئے کہ دوسری بات جو ہے وہ کیا ہے کہ نبوت کا اعلان ہے. اور کیا بتایا کہ رسول اللہ صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے کہ آپ لوگوں سے کہہ دیجئے, تمام لوگوں سے کہہ دیجئے کہ انی لکم منہ, کہ میں اس اللہ کی طرف سے تمہاری طرف بھیجا گیا ہوں. لکم تم سب کی طرف, اہل مکہ کی طرف اور رہتی دنیا کے لوگوں کی طرف. میری حیثیت کیا ہے, نذیر و بشیر, ڈرانے والا اور خوشخبری دینے والا. تو ایک تو ہے نا دشمن درندے نقصان پہنچانے والوں سے ڈرانا, نذیر اس کو نہیں کہتے, اس کو کہتے ہیں نذیر جو اپنے عزیز کو شفقت اور محبت کی بنا پر ایسی چیزوں سے ڈرائے جو دنیا اور آخرت میں اس کو نقصان پہنچانے والی ہیں. پھر اس کے بعد جو ہے یعنی دو نصیحتیں کرنے کے بعد تیسری نصیحت اور تیسرا اعلان اللہ تعالیٰ نے کیا کیا, وَإِنِ اسْتَغْفِرُوا رَبَّكُمْ, کہ تم اپنے رب سے استغفار کرو, ثُمَّ تُوبُوا إِلَيْهِ, اور پھر تم اسی سے جو ہے وہ توبہ کرو. تو کیا بات کہی, یہ کہ تم اپنے رب سے معافی چاہو اور اس کی طرف پلٹ آؤ. تو آپ دیکھ لیجئے کہ تیسری نصیحت یہ کی جا رہی ہے کہ لوگوں تم اپنے پچھلے گناہوں پر نادم ہو کر اللہ سے معافی مانگو. استغفرو کیا مطلب ہے اس کا, کہ اللہ تعالی سے اپنے گناہوں کی معافی چاہنا, استغفار کرنا. اور آپ کو پتہ ہے نا عربی زبان میں مغفرہ اس ٹوپی کو کہتے ہیں جو سر کے بالوں کو چھپا دے. تو ایسا استغفار جو پچھلے تمام گندگی داغ دھبے جو ہیں ان کو چھپا دے, مٹا دے, اور اللہ کی رحمت میں انسان جو ہے وہ گھر جائے, اللہ کی رحمت انسان کو ڈھانپ لے. اور یہاں پہ استغفار اور توبہ دونوں ساتھ ساتھ آئے ہیں. تو استغفار تو ہوتا ہے کہ مغفرت کا تعلق پچھلے گناہوں سے ہوتا ہے, اور توبہ کا تعلق جو ہے آئندہ کی زندگی سے ہوتا ہے کہ آئندہ ان گناہوں کے پاس میں نہیں جاؤں گی. تو استغفار کا تعلق کس سے ہے, ماضی سے ہے, اور توبہ کا تعلق مستقبل سے ہے کہ آئندہ گناہ نہ کرنے کا وعدہ. صحیح توبہ کیا ہے کہ پچھلے گناہوں پر نادم ہونا اور اللہ تعالیٰ سے معافی مانگنا اور پختہ عزم اور ارادہ کرنا. تو وہ لوگ جو زبانی کہتے ہیں نا استغفر اللہ اللہ میں توبہ کرتی ہوں لیکن کرتے کچھ نہیں, تو جو نیک لوگ ہیں بزرگ ہیں وہ یہ کہتے ہیں کہ یہ کذابین کی توبہ ہے, کذاب کی توبہ ہے. तो सही तौबा क्या है कि तौबतुन नसू, कि कपड़ा फट गया तो सी लिया, शहद गंदा था तो उसमें से मोम और जो मक्खी के पर और उसकी जो टांगे थी उसको निकाल दिया। तो तौबतुन नसू वो तौबा है कि जो गुनाहों से माफी मांगी थी अब उन गुनाहों की तरफ फिर दोबारा पलट कर ना गए। तो तीसरी बात ये कही कि आप इनसे कहिए कि तुम अपने रब से माफी चाहो और इसकी तरफ पलट आओ। और फिर इनामात बताए जा रहे हैं तौबा के। इनामात क्या है? युमत्तेकुम मतान हसनन इला अजलि मुसम्मन व युति कुल्लजी फजलिन फजला। तो एक मुद्दत खास तक तुमको अच्छा समाने जिंदगी अता करेगा और हर साहिब फजल को इसका फजल अता करेगा। तो आप देख लीजिए कि यहां पर जो है तौबा इस्तगफार करने वालों को दुनिया और आखिरत की फला और ऐशो इशरत की खुशखबरी सुनाई जा रही है। तो वो लोग जो सही तौर पर पिछले गुनाहों से इस्तगफार करते हैं और तौबा करते हैं तो अल्लाह ताला ने उनके बारे में ये खुशखबरी दी है कि अल्लाह उनको मतान हसना देगा। अब आप देखिए कि मतान हसना जो है इससे क्या मुराद है। बाज लोग ये समझते हैं कि दुनिया का साजो सामान ये भी तो मताए हसन है ना, है ना। लेकिन आप एक बात याद रखिएगा कि ये दुनिया की जिंदगी में जो इज्जत, कामयाबी, कुर्सी, कोठी, कार, बंगला और दुनिया की जो नेमतें, बरकतें, रहमतें जो हैं, कुरान उसको मताए हसन तब कहता है जब लोग उसके मुताबिक अमले सवाले भी करें। जैसे सूरत नहल आयत 97 में फरमाया कि मन अमिला सवालिहम मिन ज़करिन औ उनसा वहुवा मोमिनुन फला नुहयियन्नहु हयातन तय्यिबा। तो उसका मतलब क्या है कि जो शख्स भी ईमान के साथ नेक अमल करेगा, खा मर्द हो या औरत, हम उसको पाकीजा जिंदगी बसर कराएंगे। तो अब क्या है कि शैतान जो है जो ये बात कहता है ना कि जो शख्स जितना ज्यादा दुनिया में दौलतमंद है और दुनिया की जिंदगी में कामयाब है, खूब नेमतों की उस पर बारिश हो रही है, तो कहते हैं कि इतना ही अल्लाह के पास पहुंचा हुआ है ना। तो असल मतलब ये नहीं है जो कि लोग कहते हैं, कुरान इसकी तरदीद करता है। क्योंकि किसी के पास दुनिया का ज्यादा होना इस बात की अलामत नहीं है कि वो अल्लाह के यहां भी पहुंचा हुआ है या नेक है या अल्लाह का वो पसंदीदा है। बल्कि क्या है कि कुरान ये कहता है कि जो नेक लोग हैं दुनिया की जिंदगी में इन पे आजमाइशें भी आ सकती हैं, लेकिन आखिरत जो है वहां हमको इज्जत, कामयाबी, कामरानी जो है वो मिलेगी, है ना। और मताउन हसन जो है दुनिया का साजो सामान जो है इससे मुराद क्या है कि वो लोग जो कि अल्लाह ताला की बंदगी करते हैं, अताअत करते हैं, फिर अल्लाह उनको दुनिया से नवाजे तो फिर ये दुनिया मतान हसनन है। बसूरत दीगर कुरान इसको मताउन गुरूर के नाम से याद करता है, वहां पे मताउन हसनन नहीं कहता। ये बात आप नोट कर लें और इसको याद रखें। कुरान मजीद वो लोग जो दुनिया की जिंदगी में डूब जाते हैं और नाफरमानियां करते हैं तो कुरान फिर दुनिया के माल को मताउन गुरूर कहता है कि ये वो सरो सामान है कि जिसकी वजह से इंसान जो है वो अल्लाह को भूल गया, दुनिया परस्त बना और खुदा परस्त ना बना, खुदा फरामोश बन गया। तो अल्लाह ताला कहते हैं कि मतान गुरूर में वो चला गया। और मतान हसना कौन से लोग हैं? जो अपने हकूक अदा करें, अल्लाह के हकूक अदा करें और जो अल्लाह ने दुनिया अता की है ना उसको नेकी के कामों में, नेकी की जो नेकी को फैलाने में और शर को मिटाने में कोशिश करें, तो कुरान की जबान में ये मताउन हसनन है। और ये सारा दुनिया का सामान जो है क्या है कि ये दुनिया ही का फिर उनके लिए जरिया नहीं बनता बल्कि आखरत में भी मताउन हसनन बन जाता है। अल्लाह ताला कहते हैं कि जो तौबा करेंगे, जो इस्तगफार करेंगे, हम उनको फायदा उठाने का मौका देंगे मतान हसनन से इला अजल मुसम्मन, एक वक्त मुकर्रर तक, एक खास मोहलत तक। वयूति कुल्ला जीफन दिन फजला, और हर साहिब फजल को अल्लाह उसका फजल जो है वो अता करेगा। इससे मुराद क्या है कि जो नेकी में, आमाल में, अखलाक में जितना आगे बढ़ेगा अल्लाह उसको उतना ही दर्जा अता करेगा। तो अल्लाह के यहाँ किसी की खूबी पर पानी नहीं फेरा जाता, किसी की बुराई जो है अल्लाह के यहाँ उसकी कदर नहीं की जाती, है ना। तो उसकी सल्तनत का दस्तूर क्या है कि अल्लाह ताला हर एक के अमल के मुताबिक उसके उसको नवाजते हैं, उसके साथ मामला करते हैं। फ इन तवल्लो فَإِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ كَبِيرٍ، اگر تم منہ پھیرتے ہو کہ توحید پرست نہیں بنتے، پیغمبر کی دعوت پر ایمان نہیں لاتے، اچھے مسلمان نہیں بنتے، تو اللہ تعالیٰ کہتے ہیں کہ پھر جو ہے آپ اس بات کا اعلان کر دیجئے، محمد صلی اللہ علیہ وسلم لوگوں سے کہہ دیجئے کہ اگر تم منہ پھیرتے ہو، فَإِن تَوَلَّوْا، اہل مکہ تم منہ پھیرتے ہو، فَإِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ كَبِيرٍ، تو میں تمہارے حق میں ایک بڑے ہولناک دن کے عذاب سے ڈرتا ہوں۔ تو یہاں پہ بڑے ہولناک دن کے عذاب سے مراد کون سا عذاب ہے؟ قیامت کا عذاب۔ إِلَى اللَّهِ مَرْجِعُكُمْ، پھر تم سب کو لوٹنا تو اسی کی طرف ہے، یعنی تم سب کو جو ہے وہ لوٹ کر کہاں جانا ہے؟ اللہ کی طرف جانا ہے نا۔ اب یہاں پر جو ہے یہ تاکید کی جا رہی ہے کہ وہ دن بہت بڑا ہے، اور آپ کو پتہ نا قیامت کا دن، کہیں اللہ تعالیٰ اس کو 1000 سال کا کہتے ہیں، ہے نا، کہیں 50,000 سال، تو بہت بڑا ہے وہ دن، اور لوگوں تم اس دن اللہ کی طرف پلٹو گے۔ وَهُوَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ، اور وہ اللہ سب کچھ کرنے پر قادر ہے، سخت محاسبہ، سخت حساب، ذرہ برابر برائی بھی سامنے آئے گی، پورا کیا چھٹا، اور ذرہ برابر نیکی بھی، اور اللہ وہ سب کچھ کرنے پر قادر ہے۔ سوچو تو صحیح، اس اللہ کی طرف لوٹ کر جاؤ گے جو حاکم ہے، جو قادر مطلق ہے، جو ہے وہ خالق ہے، اور جو حسیب ہے، جو مقتدر ہے، جو خبیر ہے، جو حکیم ہے، اور جو اتنی خوبیوں والا ہے، جو سب کچھ کر سکتا ہے۔ پھر اس کے بعد فرمایا اَلَا إِنَّهُمْ يَسْنُونَ صُدُورَهُمْ، دیکھو یہ لوگ اپنے سینوں کو موڑتے ہیں، لِيَسْتَخْفُوا مِنْ، تاکہ وہ اس سے چھپ جائیں۔ تو آپ دیکھ لیجئے کہ اہل مکہ جو تھے وہ کیا کرتے تھے، جب رسول اللہ کی دعوت کا چرچا ہوا تو بہت سے لوگ ایسے تھے کہ مخالفت میں اتنے آگے بڑھ گئے، وہ آپ کی دعوت سے اتنے بیزار تھے کہ آپ کو دیکھتے کنی کتراتے تھے، کہیں دور سے آپ کو آتا ہوا دیکھتے تو رخ بدل لیتے تھے، آپ کی کوئی بات سننے کو تیار نہیں، آپ کو بیٹھے ہوئے دیکھتے، کہیں دیکھتے جیسے آ رہے ہیں آگے بڑھے، دیکھا کہیں بیٹھے ہوئے تو پیچھے پلٹ جاتے تھے، ہے نا، کانوں میں انگلیاں دے لیتے تھے کہ کہیں آپ ان کو مخاطب کر کے دین کی دعوت نہ دے دیں، آپ کا سامنا کرنے سے گھبراتے تھے۔ فرمایا الا انہم یسنون صدورہم، کہ یہ اپنے سینوں کو موڑتے ہیں، لیستخفوا من، تاکہ وہ دعوت سے، نبی سے، قرآن کے پیغام سے چھپ جائیں، الا حین یستغشون ثیابہم، جب یہ اپنے آپ کو کپڑوں سے ڈھانپتے ہیں، یہ ان کی منظر کشی کی جا رہی ہے کہ کس کس طرح سے وہ اللہ کے دین کے ساتھ مذاق کرتے تھے۔ یعلم ما یسرون وما یعلنون انہ علیم بذات الصدور، وہ جانتا ہے جو کچھ یہ چھپاتے ہیں اور جو کچھ یہ ظاہر کرتے ہیں، اللہ ان کے چھپے کو بھی جانتا ہے اور کھلے کو بھی جانتا ہے۔ انہ علیم بذات الصدور، وہ تو ان بھیدوں سے بھی واقف ہے جو سینوں میں ہیں۔ تو یہاں پر جو ہے اللہ رب العزت جو ہیں وہ اہل مکہ کو ان کے کفر پر، ان کے رویوں پر، ان کی نافرمانیوں پر، ان کو جو ہیں وہ ڈرا رہے ہیں، ان کو تنبیہ کر رہے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم، آپ کیوں پریشان ہوتے ہیں؟ اور یہاں پہ متکبرین کے تکبر کی منظر کشی کی جا رہی ہے، تصویر کھینچی جا رہی ہے کہ یسنونا صدورہم یستغشونا ثیابہم، اور ساتھ ہی اللہ تعالیٰ رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دے رہے ہیں کہ آپ پریشان نہ ہوں، یہ جو کچھ بھی کر رہے ہیں سب کچھ اللہ کی نظر میں ہے۔ جیسے شتر مرغ کے بارے میں آتا ہے، جب طوفان آنے والا ہوتا ہے نا، اس کو پتا چل جاتا ہے، سمندر میں جب خاموشی ہوتی ہے نا، چرند پرند ان کو پتا چل جاتا ہے کہ اس میں طغیانی آنے والی ہے۔ تو شتر مرغ طوفان کا احساس جب کرتا ہے نا، تو اپنا سر ریت میں چھپا لیتا ہے، وہ چاہتا ہے کہ میں اپنے آپ کو ریت کے اندر چھپاؤں گا نا تو پھر طوفان مجھ پر اثر نہیں کرے گا۔ تو پھر کیا ہوتا ہے، طوفان پھر بھی اس کے اوپر آتا ہے، کیونکہ وہ اپنی اس نے رویے کو نہیں بدلا نا، وہاں سے اٹھا نہیں۔ تو یہاں پر بھی اللہ تعالیٰ بتا رہے ہیں کہ یہ چھپ رہے ہیں نا، ان کی یہ تدبیر ضائع جائے گی۔ کوئی اللہ سے چھپ کر کہاں جا سکتا ہے؟ اللہ اس وقت بھی لوگوں کو دیکھتا ہے جب وہ چادروں سے اپنے آپ کو چھپاتے ہیں، جب وہ رسول صلی اللہ علیہ وسلم कुछ घर से आता देखते हैं तो गली को छोड़ देते हैं, है ना। जब जो है वो सुनी अनसुनी करने के जो रवैया अपनाते हैं तो अल्लाह ताला कहते हैं या अलमु मा युसिरून व मा युलिनून, जो कुछ छुपाते हैं और जो कुछ जाहिर करते हैं अल्लाह सब कुछ जो है वो जानता है। और आखिरी बात बड़ी ही जबरदस्त है, इन्नहु अलीमुम बिजाति सुदूर, कि बेशक वो सीनों के राज भी जानता है, दिलों के भेदों को वो जानता है। तो क्या बात बताई जा रही है, जैसे हजरत अली रजी अल्लाह अन्हु का ने एक दफा कहा कि जब गुनाह करने को तेरा दिल चाहे तो ऐसी जगह चला जा जहां खुदा ना हो। फिर उन्होंने एक दफा, उनका ये कॉल बड़ा मशहूर है कि गुनाह के छोटा होने को ना देख, उस हस्ती की अजमत को देख जिसकी तू नाफरमानी करता है। तो जब इंसान गुनाह करना चाहता है, देखता है, सोचता है कोई देख तो नहीं रहा, कोई सुन तो नहीं रहा, है ना। जब भी कोई बात करता है तो इंसान छुपता है, कभी चादर के अंदर, कभी पर्दे के अंदर, कभी कमरों के अंदर, कभी जंगल के अंदर। तो अल्लाह ताला कहते हैं कि इंसान जो कुछ करता है सब कुछ अल्लाह के इल्म में है, हत्ता के दिलों के अंदर जो इरादे होते हैं, दिलों की नीयतें होती हैं, सीनों में जो भेद होते हैं, सारा कुछ अल्लाह की नजर में है। तो आइए हम सब अपना मुहासबा करें। अल्हम्दुलिल्लाह 11वां पारा मुकम्मल हुआ और पूरा 11वां पारा जो है मुझे और आपको क्या पैगाम देता है कि मैं और आप अपनी जिंदगी में तब्दीली करें, मैं और आप अपने रवैयों में चेंज करें, अपने आप को मुस्लिम हनीफ बनाएं और वो मुसलमान बने जो अल्लाह को पसंद है ना। क्योंकि जो है वो ऐसे मुसलमान जो के कहने के मुसलमान है और जिंदगी कुरान के मुताबिक अगर नहीं है तो अल्लाह ताला कहते हैं इन्नहु अलीमुम बिजाति सुदूर, सीनों के राज तक अल्लाह ताला जो है वो जानता है। इसीलिए तो सहाबा घुटनों के बल जो थे वो बैठ गए थे और कहने लगे थे कि अल्लाह ताला हमसे हर चीज का हिसाब लेगा, हमारे इरादों का भी, नियतों का भी, और रोने लगे थे ना। तो फिर अल्लाह ताला ने ये आयतें भी नाजिल कर दी कि अल्लाह ताला किसी नफ्स और उसकी वुस्सत से बढ़कर बोझ नहीं डालते ना। तो हमें जरूर सोचना चाहिए कि वो रब जो दिलों की बारीकी से वाकिफ है वो मेरे और आपके अमलों पर खूब गहरी कड़ी नजर रखता है। तो लोगों की बजाय अपने ऊपर ये बात जो है वो इस बात के पहरा बिठाना चाहिए कि अल्लाह इज वॉचिंग मी, अल्लाह इज वॉचिंग अस, मैं हर वक्त अल्लाह की नजर में हूँ। और ये होमवर्क भी है कि एक लिख कर ना हम अपने कमरे में, अपनी गाड़ी के अंदर, अपने फ्रिज के ऊपर ये लगा लें कि अल्लाह मुझे देख रहा है, ताकि हम सब जो है वो बेहतरीन मुसलमान बन सके। सुभानक अल्लाहुम्मा वा बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैका।